cuando junto se me ha ido con la casa de ser igual que me ha ido con la casa de ser igual que me ha ido con la casa de ser igual que me ha ido con la casa de
بسم الله الرحمن الرحيم. یہ روایت حضرت عبداللہ ابن عمر بن عاص رضی اللہ تعالی عنہ سے منقول ہے. روایت حجۃ الوداع کے موقع کی ہے. ان رسول اللہ صلی اللہ علیہ وسلم وقف فی حجۃ الوداع, کہ نبی کریم صلی اللہ علیہ وسلم نے حجۃ الوداع کے اندر ٹھہرے. وقف کے معنی ٹھہر گئے, رک گئے. اب اس روایت میں تو لفظ وقف عام ہے کہ آپ صلی اللہ علیہ وسلم دابا کے اوپر تھے یا نہیں تھے, اس کی کوئی صراحت نہیں ہے. وقف اے وقف علی دابتی او علی رجلی, کوئی تذکرہ نہیں. لیکن کتاب الحج کے اندر جہاں یہ روایت آئی ہے وہاں صراحتاً موجود ہے وقف علی الناقتی, کہ نبی کریم صلی اللہ علیہ وسلم اپنی اونٹنی کے اوپر رک گئے, اونٹنی پر جا رہے تھے رک گئے. لہذا کتاب الحج کے اندر جہاں یہ روایت آئی ہے وہ روایت ترجمۃ الباب سے زیادہ جوڑ کھاتی ہے, چونکہ وہاں وقف علی الناقتی کا لفظ صراحتاً موجود ہے. تو آپ صلی اللہ علیہ وسلم نے حجۃ الوداع میں رک گئے, مینا میں کیوں رک گئے؟ لِلناسِ, لوگوں کے خاطر. بھائی لوگوں کے خاطر کیوں رک گئے آپ صلی اللہ علیہ وسلم؟ یسألونہ, تاکہ لوگ نبی کریم صلی اللہ علیہ وسلم سے سوال کرے, تاکہ لوگ نبی کریم صلی اللہ علیہ وسلم سے مسائل پوچھے, حج کے متعلق باتیں پوچھے, جو ان کو الجھن ہے وہ دریافت کرے, اس لیے حضور رک گئے. تو گویا کہ ٹھہر جانے کا مقصد ہی تھا کہ لوگ آپ سے استفادہ کر سکیں, لوگ آپ سے مسائل سیکھ سکیں, معلوم کر سکیں. اسی مقصد سے نبی کریم صلی اللہ علیہ وسلم ٹھہر گئے. اور ٹھہرنے کے بعد اونٹنی سے نیچے نہیں اتر گئے, اونٹنی ہی پر ٹھہرے رہے. چونکہ مجمع بڑا ہے حجۃ الوداع میں, اب مجمع بڑا ہے تو اونٹنی پر بیٹھنے کی وجہ سے لوگوں کو دیکھنا آسان ہو جائے گا, لوگ دیکھ سکیں گے دور دور تک. اور اونٹنی کے اوپر بیٹھ کر کے نبی کریم صلی اللہ علیہ وسلم سوال کے جواب دے رہے ہیں, تو اونچائی پر ہونے کی وجہ سے بات دور تک جائے گی, بھی دور تک بات جائے گی. دونوں فائدے, کہ مجمع بڑا ہے, آپ صلی اللہ علیہ وسلم اونٹنی پر ہے, اسی لیے دور دور تک لوگوں کو دیکھنا آسان ہے. اونٹنی کے اوپر ہے اسی لیے لوگوں کے لیے آپ کی آواز سننا دور تک آسان ہے. تو رکنے کے بعد آپ حضور اونٹنی سے اترے نہیں, اونٹنی ہی کے اوپر ہے. فجاءہ رجل, اتنے میں ایک شخص آئے, فقال کہنے لگے, لم اشعر مجھے شعور نہیں رہا, خیال نہیں رہا, اور ایک غلطی ہو گئی, مجھے خیال نہیں رہا, شعور نہیں رہا, اور ایک غلطی ہو گئی. کیا غلطی ہو گئی؟ فحلقت قبل ان اصبح, میں نے جانور ذبح کرنے سے پہلے سر کا حلق کرا لیا. جانور ذبح کرنے سے پہلے سر کا حلق کرا لیا. اب یہاں رک کر ایک مسئلہ سمجھو. دس ذی الحج کے ارکان کے بارے میں, دس ذی الحج یعنی یوم النحر, اس دن حاجی کو کتنے کام کرنے ہیں؟ نمبر ایک, صبح صادق کے وقت پر وقوف مزدلفہ, یہ احناف کے یہاں واجب وقوف مزدلفہ, وہ بھی صبح صادق کے بعد حجاج کرام کے لیے. نمبر دو, دوسرا کام کیا کرنا ہے؟ بڑے شیطان کو رمی کرنی ہے. تیسرا کام, قربانی کرنی ہے. حج تمتع اور حج کرام میں قربانی کرنا فرض واجب. اس کے بعد اس کو حلق کرنا ہے. حلق کرنے کے بعد احرام کھولنا ہے, طواف زیارت کرنا ہے. چھ کام ہو گئے دس ذی الحج کے. وقوف مزدلفہ, بڑے شیطان کی جمرے, عقبا کی رمی, بڑے شیطان کی رمی, قربانی وہ تمتع اور قارن کے لیے واجب ضروری, حلق, احرام کھولنا, طواف زیارت کرنا, چھ اعمال ہو گئے. اب یہ جو اعمال ہے اس میں وقوف مزدلفہ تو ہو ہی جائے گا صبح صادق کے وقت, اس میں تو ترتیب کا کوئی مسئلہ ہی نہیں آتا ہے. باقی رہ گئے اعمال, رمی, ذبح, حلق, طواف زیارت. ان چار کاموں کے بارے میں حضرات ائمہ کے اندر کچھ اختلافات ہیں. احناف کا مسلک یہ ہے کہ یوم النحر کے جو یہ تین کام ہیں, بڑے شیطان کی رمی, ذبح اور حلق, ان تینوں میں ترتیب واجب اور لازم ہے. ان تینوں میں ترتیب واجب اور لازم ہے. طواف زیارت کے ساتھ ترتیب لازم نہیں ہے. کیا مطلب ہوا؟ کہ احناف کے نزدیک دس ذی الحج کو وقوف مزدلفہ کے بعد پہلے شیطان کو کنکری ماریں گے, بڑے شیطان کو, اس کے بعد ذبح کریں گے جانور, اس کے بعد قربانی کریں گے, احرام کھول ڈالیں گے. تو یہ تین اعمال ترتیب سے ہونا ضروری ہے, رمی, ذبح, حلق. یہ تین عمل میں ترتیب لازم ہے احناف کے نزدیک. اگر کوئی آدمی ترتیب آگے پیچھے کرے گا تو جنایت ہوگی, دم دینا پڑے گا. یہ احناف کا مسئلہ ہے. مالکیہ کا بھی یہی مسئلہ ہے, امام مالک بھی اس کے قائل ہیں. امام شافعی اور امام احمد رحمۃ اللہ علیہ کے یہاں ترتیب ان اعمال میں لازمی نہیں ہے, ان اعمال کے درمیان ترتیب لازمی نہیں ہے. امام شافعی کے یہاں بھی نہیں, امام احمد کے یہاں بھی نہیں, ہمارے یہاں ترتیب بھی لازمی ہے. اب اس آدمی نے آ کے سوال کیا کیا کہ حضور مجھ سے ایک غلطی ہو گئی, خیال نہیں رہا, جانور کو ذبح کرنے سے پہلے میں نے حلق کرا ڈالا, ترتیب کے خلاف ہو گیا. ترتیب کا تقاضا کیا تھا؟ پہلے جانور ذبح ہوتا بعد میں حلق کراتے. انہوں نے ترتیب کی خلاف ورزی کر ڈالی. اور اس وقت بھی زیادہ تر اس ترتیب کی بڑی آزمائش ہے, اس وقت کے حجوں میں بھی, اس لیے کہ مزدلفہ میں ہوا ہے صبح صبح میں, وہاں سے آنے کے بعد رمی بھی کر لی, قربانی ہوتی نہیں, 30-40 لاکھ حاجی, پھر مقامی عرب لوگ کیسے قربانی ہوئے ایک ساتھ, قربانی میں تاخیر ہوتی ہے, کبھی جو ہے دوسرے دن پر قربانی جاتی ہے, کبھی تیسرے دن پہ قربانی جاتی ہے. اب حاجی تنگ احرام کھولنے کا, ابھی بھی یہ مسائل وہاں کھڑے ہوتے ہیں. پھر یہ بھی ہوتا ہے کہ بہت سے لوگ کنکری مار کے سیدھے مکہ چلے گئے, سر منڈوا کے احرام کھلوا ڈالا, جلد بازی. تو اس وقت بھی یہ مسائل پیش آتے ہیں اور برابر پیش آتے ہیں, چونکہ قربانی میں تاخیر ہوتی جاتی ہے اور حاجیوں کو احرام کھولنے میں جلدی ہے. تو یہاں ان سے بھی یہی چوک ہو گئی کہ ابھی قربانی ہوئی نہیں تھی اور انہوں نے حلق کرا ڈالا ہے, حلق کرا ہے یعنی احرام کھول ڈالا ہے. تو نبی کریم صلی اللہ علیہ وسلم نے کیا فرمایا؟ اذبح ولا حرج, اذبح ولا حرج, کہ ذبح کر ڈالو کوئی حرج نہیں ہے, ذبح کر ڈالو کوئی حرج نہیں ہے. فجا خرو, دوسرے سائل آئے, حضور مجھے بھی خیال نہیں رہا, رمشور مجھے بھی خیال نہیں رہا, فنہر تو قبل ان ارمیا, کنکری مارنے سے پہلے میں نے قربانی کر ڈالی, میں نے کنکری مارنے سے پہلے ہی قربانی کر ڈالی. قال ارمی ولا حرج, ماری نے کوئی حرج نہیں, چلو چلے جاؤ. راوی کیا کہتے ہیں؟ فما سئل النبی صلی اللہ علیہ وسلم عن شیء قدم ولا اخر الا قال افعل ولا حرج. جس سائل نے بھی حضور کو پوچھا کسی بھی چیز کے بارے میں, یہ چیز پہلے ہو گئی, یہ چیز بعد میں ہو گئی, ترتیب میں گڑبڑی ہو گئی, تو حضور نے سب کو ایک جواب دیا, افعل ولا حرج. ہو گیا نا, کوئی حرج نہیں, چلو چلنے دو. یہ ہو گئی حدیث شریف. اب تکلیف ہم کو ہے آنا فور مالکیا کو کہ حضور نے سب کو چلنے دیا, افعل ولا حرج, افعل ولا حرج. اور اس وقت حنفی کہلانے والے بہت سے علماء بھی وہاں یہی آواز لگاتے ہیں, افعل ولا حرج, حنفی کہلانے والے. تو پھر تکلیف ہم جیسے کو ہو جاتی ہے جو متشدد حنفی ہے, فلاں بڑے مولانا نے کہا نہیں تو کچھ نہیں, اور ہم سختی پر رہتے کہ نہیں اسی ترتیب سے آج ہوگی. تو آپ حدیث شریف کا حل سمجھو اچھی طریقے سے. مسلک تو سامنے آ گیا. احناف یہ کہتے ہیں, بہت بڑی دلیل احناف کی پہاڑ جیسی, اس حدیث کے راوی حضرت عبداللہ ابن عمر بن عاص رضی اللہ تعالی عنہ. حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہ سے ایک روایت ہے, من قدم شيئا من حجه او اخره فليهرك لذلك دما. حضرت ابن عباس رضی اللہ تعالیٰ عنہما فرماتے ہیں کہ جو آدمی حج میں ترتیب میں آگے پیچھے کرے تو اس کو دم جنایت دینا پڑے گا, اس کو دم جنایت دینا پڑے گا, ایک بکری کاٹنی پڑے گی. ترتیب آگے پیچھے کی, بکری کاٹو, دم جنایت دو. حضرت عبداللہ ابن عباس کی صریح روایت ہے کہ جس نے حج کے اعمال میں ترتیب آگے پیچھے کی اس کو ایک جانور ذبح کرنا پڑے گا, دم جنایت اس کو کہتے ہیں, وہ دینا پڑے گا. نمبر دو, آپ صلی اللہ علیہ وسلم نے جو فرمایا نا لا حرج لا حرج, اس کا مطلب کیا؟ گناہ نہیں ہوگا, فدیہ تو دینا پڑے گا. لا حرج کا معنی کیا؟ گناہ نہیں ہوگا, فدیہ تو دینا ہی پڑے گا. بعض مرتبہ آدمی کوئی کام خلاف شرع کرتا ہے تو اس میں کفارہ آتا ہے, گناہ بھی آتا ہے, کفارہ بھی آتا ہے, گناہ بھی آتا ہے. لیکن یہاں کیا فرمایا؟ لا حرج, صرف تم فدیہ دے دو, جرمانہ دے دو, دم جنایت دے دو, گناہ نہیں ہوگا اللہ کے یہاں. یہ لا حرج کا مطلب ہے, سمجھے بات؟ تیسری بات سمجھو, حضرت نبی کریم صلی اللہ علیہ وسلم کا خود کا عمل مبارک, آپ نے تمام ارکان ترتیب کے اہتمام سے انجام دیے. اگر ترتیب آگے پیچھے کی کوئی گنجائش ہوتی تو حضور ایک آدھ عمل تو آگے پیچھے کرتے, لیکن حضور نے پوری ترتیب سے عمل کیا. یہ بھی ایک بہت بڑی دلیل ہے کہ ترتیب تو ہے بھائی, لازمی. نمبر پانچ, یہ دونوں سائل ہیں نا حدیث میں, یہ دونوں سائل کے بارے میں احتمال یہ ہے کہ یہ مفرد بالحج ہے. یہ سائل کون سے ہیں؟ مفرد بالحج. اور آپ کو مسئلہ معلوم ہے کہ حج افراد میں قربانی واجب نہیں ہوتی ہے, مستحب ہوتی ہے. حج افراد میں قربانی واجب نہیں ہوتی ہے, مستحب ہوتی ہے. اب جب دونوں سائل مفرد ہے ان پر قربانی واجب ہی نہیں ہے, تو وہ قربانی آگے پیچھے کرے اس میں کیا حرج ہے؟ سمجھ لیے بات اچھی طرح. حج تمتع اور حج قران میں دم شکر آتا ہے. فمن تمتع بالعمرۃ الی الحج فما استیسر من الہدی. اس آیت کریمہ میں حج تمتع بھی ہے, حج قران بھی ہے. تو وہاں ہے فمستیسر من الہدی, دم شکر لازم واجب, لیکن مفرد بالحج کے لیے قربانی واجب نہیں ہے. کرنا ہو تو کرے, بہت اچھا, نہ کرے تو کچھ نہیں. اب یہ دونوں سائل مفرد بالحج ہے, اسی لیے اگر ان کی قربانی پہلے ہوئی بعد میں بھی کیا فرق پڑتا ہے ان کو؟ پانچواں جواب, حضرت الاستاد مفتی سعید صاحب نور اللہ مرقدہ نے ایسے مواقع کے لیے ایک بہترین اصطلاح بتلائی, بہترین اصطلاح. اس کو کہتے ہیں قانون بنتے وقت کی رخصت, قانون بنتے وقت کی رخصت. الترخیص عند التشریع, الترخیص عند التشریع. یعنی یہ دنیا کے اندر قانون عام ہے کہ جب کوئی قانون نیا بنتا ہے تو ابتدان اس میں بڑی سہولت دی جاتی ہے, رخصت دی جاتی ہے. کوئی بھی قانون نیا بنتا ہے, چونکہ لوگوں نے آج تک اس قانون پر عمل کیا نہیں, قانون کی شکے معلوم نہیں, کون کون سی شکے اس قانون کے اندر, کون کون سی فروعات ہے اس قانون میں, تو ابتدان لوگوں کو ڈھیل دی جاتی ہے. जैसे कि लॉकडाउन में शुरू में पुलिस फूल भी देती थी, वो मास्क नहीं पहनते थे उनको फूल देते थे पुलिस वाले, अखबार में आता था बाकायदा, पुलिस वाले ने फूल दिया और यूं कहा भाई अब मास्क पहन के निकल गया। फिर इन्होंने पेनल्टी लेना चालू किया, 1000 लाओ 500 लाओ। कोई भी कानून जब इब्तिदान बनता है तो उसमें कुछ रुख्सतें दी जाती है, उसकी एक मिसाल समझे। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ईद उल अजहा की नमाज पढ़ाई और आपने फरमाया कि भाई नमाज हो गई अब कुर्बानी करो, नमाज से पहले कुर्बानी कैसी है? तो हजरत बरा रदी अल्लाह ताला अन्हो के मामू खड़े हुए, कहने लगे हुजूर मैंने तो जल्दी में नमाज से पहले कुर्बानी कर डाली। क्यों भाई ऐसा? तो कहा कि कुर्बानी की गोश्त की रगबत नहीं रहती इस वजह से, रगबत नहीं रहती इस वजह से। तो क्या मतलब रगबत नहीं रहती? यानी कुर्बानी के दिन शुरू में तो शुरू में तो गोश्त की बहुत रगबत होती है, लेकिन जब अपने यहाँ भी कुर्बानी हुई, मोहल्ले में से भी गोश्त आया, गांव में से भी आया, अब गोश्त की फरावानी इतनी हो जाती है कि रगबत खत्म हो जाती है। तो कहा रगबत गोश्त की तरफ बाकी रहे, इसीलिए मैंने नमाज से पहले कुर्बानी कर डाली ताकि लोग रगबत से गोश्त खा लेगा। आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया? दोबारा कुर्बानी करनी पड़ेगी क्योंकि तुमने नमाज से पहले कुर्बानी की है। तो ये क्या कहने लगे? हुजूर मेरे पास एक जजा है, जजा जिन दाल एन, एक साल की उम्र से कम को जजा देते हैं, बच्चा बकरी का जिसका एक साल पूरा ना हुआ उससे कम वो मेरे पास है, लेकिन वो ऐसा फरबा और तंदुरुस्त है कि कसाई की दो बकरी के बराबर है। मैंने उसको घर में दूध पिला के पाल के तंदुरुस्त किया है, घर का दूध पी के वो तंदुरुस्त हुआ है, साल का नहीं है अभी, लेकिन आम कसाई की बकरी से दो गुना बड़ा है वो। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया? तुम कर डालो उसकी कुर्बानी, तुम्हारे सिवा दूसरे के लिए गुंजाइश नहीं, तुम कर डालो, तुम्हारे लिए गुंजाइश है इसकी। देख लिया इनसे गलती हुई, नमाज से पहले कुर्बानी की, नमाज बाद कुर्बानी करना लाजिम है उनके ऊपर। अब जो दूसरी कुर्बानी करनी उनको पहली तो रद्द हो गई, तो उसके लिए भी एक साल का जानवर चाहिए, लेकिन हुजूर ने एक साल से कम जानवर की इनको इजाजत दी और फरमाया तुम्हारे लिए स्पेशल फैसिलिटी है और किसी के लिए नहीं। इसको क्या कहते हैं? कानून बनने के जमाने की सहूलत। जिस जमाने में कानून तैयार हो रहा है उस जमाने की सहूलत। अत तरखीस इंद तशरी। अब हज अभी तो फर्ज हुई 9 हिजरी में और हज्जतुल विदा में सारे सहाबा हज करने के लिए आए, एक बड़ा मजमा ऐसा है जिन्होंने जिंदगी में कभी हज नहीं किया, अब उनसे आगे पीछे हो जा रहे, अभी अभी हज के मसाइल आ रहे हैं और हुजूर अमलन हज करके दिखा रहे हैं, मसाइल सामने आ रहे हैं। उस दौर के अंदर अभी पहली मर्तबा सहाबा का एक मजमा हज कर रहा है, मसाइल से पूरी वाकिफियत नहीं है, हुजूर से अमलन सीख रहे हैं और उस जमाने में मसले में कुछ आगे पीछे हो रहा है, इसीलिए हुजूर ने उनको रुख्सत दी इफ अल वला हरज। इसका मतलब ये नहीं कि अब कयामत तक लोग ऐसे धंधे करें कि जैसे चाहे तरतीब बदल डाले और कुछ सजा भी ना हो, नहीं। जिस वक्त शरीयत मुरतब हो रही है, नाजिल हो रही है, उस वक्त लोग अभी नए नए उन अहकाम के मुकल्लफ हो रहे हैं, नया नया अमल कर रहे हैं, कभी अमल किया ही नहीं इसलिए कुछ चुप हो जा रहे हैं। तो कहा रुख्सत दो इनको, चला लो चला लो। जैसे नए तलबा कुछ गलती करते हैं तो कहते हैं चला लो, नए हैं, पुराने हो जाएंगे, कानून से अच्छी तरह वाकिफ हो जाएंगे, फिर इनके साथ शिद्दत बढ़ती जाएगी, ये नया नया मामला है, चला लो। इस तरीके से तरखीस इंदत तशरी कहलाती है। तो यहाँ जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इफ़अल वला हरज, इफ़अल वला हरज, इसका ताल्लुक कैसे है कि अभी पहली मर्तबा एक बड़ा मजमा हज कर रहा है जिन्होंने कभी हज नहीं किया और मसाइल भी हुजूर से अमलन सीख रहे हैं, ज्यादा उनसे चूक हो रही है, तो हुजूर चला रहे हैं, नया मामला है, पहली मर्तबा का मामला है, चलने दो, अब सीख लेंगे, आइंदे ऐसी गलती नहीं करेंगे। इसीलिए फरमाया इफ़अल वला हर। हजरत इमाम बुखारी रहमतुल्लाह अलैह इस हदीस को यहाँ पर लाए वक़फ़ा फी हज्जतिल विदाई फी हज्जतिल वदाई, के हुजूर हज के मौके के ऊपर ठहर गए ताकि लोग आपसे मसाइल पूछ लेवे। बस हदीस का ये जुज तर्जमतुल बाब से मुताबकत रखता है। अब यहाँ और बातें भी देखिए, कल आपको बतलाया गया था कि इस तर्जमतुल बाब का बुनियादी मकसद, तो एक अहम तरीन मकसद बतलाया था कि अबू दाऊद शरीफ की एक रिवायत की वजह से जो जहन में एक शक पैदा हो सकता है उसका इजाला, कि हदीस शरीफ में क्या आया इयाकुम अन तत्तखिज़ु ज़ुहूरा दवाबतिकुम मनाबिर, अपने जानवरों की पीठों को मिंबर बनाने से बचो। हालांकि वो हदीस को ज़ईब बताया गया है, लेकिन हम ये कहेंगे कि बिला ज़रूरत जानवर की पीठ पर खड़े होकर बातचीत मत करते रहो, बाकी दीन की बात सिखानी है ये तो बड़ी अहम ज़रूरत है, तो उसमें तो आप जानवर के पीठ पर बैठ करके बातचीत कर सकते हो, कोई आरज नहीं। तो उस हदीस शरीफ से जो एक इम्कानी शिबा हो सकता था, इस तर्जमतुल बाब को लाकर इमाम बुखारी दूर करना चाहते हैं। नंबर दो, मुनासिब जगह वास करना चाहिए ये बतलाना है, नामुनासिब जगह पर वाज मत करो, और जानवर की पीठ ये भी एक तरह का मिंबर है, वो मुनासिब जगह है, उसके ऊपर बैठ करके वाज कर सकते हैं। इसीलिए आज़ादी के ज़माने में अंग्रेज़ों की तरफ से जलसे की परमिशन नहीं मिलती थी, तो हमारे अकाबरीन बैलगाड़ी को स्टेज बनाकर जलसा करते थे, बैलगाड़ी में आए और मजमा जमा हो गए, बैलगाड़ा स्टेज, घोड़ा गाड़ी स्टेज, मजमा जमा हो गया, जलसा चालू, क्योंकि वो परमिशन नहीं देते थे। इस तरीके भी जलसे किए हैं। सबके रोजे हैं, सबके रोजे हैं। न हो तो मिसरे साइन तो शब्बो भी साइन, ये भी एक फजीलत की चीज है। नंबर चार, सवालों के जवाब सवारी पर बैठकर देना भी सही है, कि साहिल को सवाल के जवाब सवारी के ऊपर बैठ करके देना भी सही है। पांचवा मकसद, मुफ्ती और मुस्तफ्ती एक लेवल पर होना ज़रूरी नहीं है, मुफ्ती और मुस्तफ्ती दोनों एक लेवल पर हो ये ज़रूरी नहीं है। आप सल्लल्लाहु अलैहि वसल्लम ऊँट पर थे, आपका लेवल ऊंचा, साहबा नीचे थे, लेवल बदल गया, مفتی اور مستفتی ایک لیول پر ہونا ضروری نہیں ہے. نمبر 6, کوئی عالم دین سوار ہو یا پیدل ہو, ہر حال میں سوال کرنا صحیح ہے. دینی مسائل اہم معلوم کرنے کے لیے کوئی عالم دین سوار ہو یا پیدل ہو, ہر حال میں سوال کرنا صحیح ہے. سوال کر سکتے ہیں. نمبر 7, فتویٰ دیتے وقت پر مفتی کا ذہن مطمئن ہونا چاہیے, ذہن میں انتشار نہیں ہونا چاہیے. فتویٰ دیتے وقت مفتی کا ذہن مطمئن ہونا چاہیے, ذہن میں انتشار نہیں ہونا چاہیے. اور سواری پر بہت سی مرتبہ ذہن منتشر ہوتا ہے, سواری کے اوپر ذہن بہت سی مرتبہ منتشر ہوتا ہے. اسی لیے سواری کی حالت میں سوال نہ کرو تو اچھا ہے, لیکن ضرورت کے وقت پر سوال کر لو تاکہ تمہاری علمی دینی ضرورت پوری ہو جائے. سوال کا جواب دیتے وقت مفتی کا ذہن منتشر نہیں ہونا چاہیے, مطمئن ہونا چاہیے تاکہ صحیح جواب دے دے. اور سواری پر بہت سی مرتبہ ذہن منتشر ہوتا ہے, اسی لیے سواری کی حالت میں سوال نہ کرو تو مناسب ہے, لیکن اہم مسئلہ ہے, اہم ضرورت ہے, تو سواری کی حالت میں بھی پوچھ لو. 8 مقصد, مینا حج میں عبادت کی جگہ ہے, مجمع بھی بڑا ہوگا, بھیڑ بھاڑ بھی ہوگی, لیکن اس کے باوجود بھی ضروری مسائل کی رہبری کر دینی چاہیے. مینا عبادت کی جگہ ہے, حج عبادت کا موسم ہے, بھیڑ بھاڑ ہوگی, لیکن ضروری مسائل کی رہبری عبادت کے وقت بھی کر دی جائے, یہ بھی ایک عبادت ہے. اور اس کا ہمیں خوب تجربہ ہے کہ وہاں بہت بڑی تعداد حجاج کرام کی وہ ہوتی ہے جن کو مسائل معلوم نہیں ہوتے ہیں. اب اگر آپ یوں کہے کہ میں تو عبادت میں مشغول رہوں گا, کسی سے بات نہیں کروں گا, تو لوگ غلطی میں مبتلا ہوں گے, جنایت کے مرتکب ہوں گے, شریعت کے قانون کے خلاف حج کریں گے. تو اس وقت ہماری عبادت یہی ہے کہ ہم اپنی ذکر تسبیح تلاوت دعا کو موقف کر کے لوگوں کو مسائل بتلا دیں, بھائی اس طریقے سے حج کرنا ہے. جی اس ترجمۃ الباب کا مقصد کیا ہے؟ نمبر 1, جس طرح لکھ کر کے زبان سے بول کر کے فتوے کا جواب دیا جاتا ہے, بالکل اسی طرح اشارے سے بھی فتوے کا جواب دیا جاتا ہے. تو لکھ کر کے جواب دو, واللہ الموفق باسمہ تعالیٰ کر کے. بول کے جواب دو, اسی طرح اشارے سے بھی فتوے کا جواب دیا جا سکتا ہے. کسی مستفتی نے آپ کو پوچھا کہ بھائی آج محرم کا روزہ میں رکھوں کہ نہیں رکھوں, اپنے گردن ہلا دیا, جواب ہوگا جائیے. نمبر 2, اشارہ واضح ہو, مفہوم کو واضح کرنے والا ہو تو فتویٰ دے سکتے ہیں. اشارہ بھی واضح ہو اور جواب کے مفہوم کو واضح کرنے والا ہو, तो जवाब देना जायज है। अगर बलादत का गलबा हो, बलादत गबले लो बलीदुज़हन, तो फिर ऐसी सूरत में इशारे से एहतियात किया जावे, वरना आप कहोगे क्या और लोग समझेंगे क्या। इसलिए के बाज इलाके के अंदर हाँ कहने के लिए भी ना का इशारा करते हैं, बाज इलाकों के अंदर ये रिवाज है कि अपने यहाँ जो ना का इशारा है वो वहाँ का है, बाज इलाकों के उर्फ में। इसलिए अगर बलीदुज़हन लोग हो तो वहाँ इशारे से एहतराज करो, वरना तुम कहोगे क्या और करोगे क्या हो। नंबर चार, तर्जमतुल बाब का एक अहम मकसद ये है कि कोई साइल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से सवाल करता था तो हुजूर जवाब देने में बड़ी वजाहत फरमाते थे, पूरी वजाहत से हुजूर जवाब इनायत फरमाते थे। बाज मरतबा तो इतनी वजाहत फरमाते थे कि सहाबा यूं कहते थे लैतहु सकता, क्या हुजूर खामोश हो जावे तो अच्छा है, बात वाजे हो गए। पीछे भी एक मिसाल गुजरी लैतहु सकता, कोई साहिल हुजूर से सवाल पूछता तो हुजूर इतनी वजाहत फरमाते, इतनी वजाहत फरमाते कि बाज मरतबा वजाहत की इतनी कसरत हो जाती कि साहबा को ये होता लैतहु सकता, अब हुजूर चुप हो जाते। तो आपका ये तर्ज अमल से ये हो सकता है किसी को कि इशारे से फतवा का जवाब नहीं होना चाहिए, इशारे से फतवे का जवाब नहीं होना। हुजूर का तर्ज अमल कामिल वजाहत का, पूरी वजाहत का, तो इस तर्ज अमल से ये नतीजा निकलता है कि इशारे से जवाब न देना चाहिए। इसीलिए इमाम बुखारी रहमतुल्लाह अलैह उसका तस्फिया फरमा रहे हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम बड़ी वजाहत से जवाब देते थे लेकिन जरूरत के मौके पर इशारे से भी जवाब दिया जा सकता है, जो वजाहत करनी मकसूद है। एक आदमी का मामूल कुछ हो, मामूल के खिलाफ, भाई तलबा का मामूल है कि छुट्टी के बाद खाना चाहिए लेकिन ये पढ़ने के लिए खाना कुर्बान भी कर सकते हैं, इसमें कोई हरज नहीं है। तो कहा आप सल्लल्लाहु अलैहि वसल्लम फतवे का जवाब देने में पूरी वजाहत, आपका मामूल मुबारक था, लेकिन जरूरत के वक्त आप सिर्फ इशारे से भी जवाब दे देते थे। तो इस तर्जमतुल बाब के ये सब मकासिद है। अब इशारा दो तरीके से होता है फतवे का जवाब देने में। नंबर एक हाथ से इशारा और नंबर दो सर से इशारा, दोनों तरह के इशारे से फतवे का जवाब दिया जा सकता है। जैसे कि कोई आदमी दूर खड़ा हुआ है और खड़े होकर के मुफ्ती साहब को सवाल पूछे, हाथ के अंदर जो है दूध कोल्ड ड्रिंक का गिलास लेकर, हजरत इसको पीना जायज है, इस आदमी गर्दन हिला दिया, जायज है क्यों, कोई गलत चीज लेके खड़ा है बैट बॉल लेके, मुफ्ती साहब खेलो, हाथ से इशारा कर दिया, जायज नहीं है हाथ खेलने। हाथ से भी इशारा जाए, सर से भी इशारा जाए, फतवे का जवाब दिया जा सकता है। जी देखो एक मकसद और समझ लो, बाकी दे रहे तर्जुमे की बात। जब हाथ और सर के इशारे से बहुत सारे गलत काम के इशारे होते हैं, तो सही और अच्छे काम का इशारा बदल जे औला मुनासिब और जायज और सवाब का काम है। लोग हाथ और सर के इशारे से गुनाहों के इशारे करते हैं, तो इसको हाथ और सर को जायज और सवाब के काम के इशारे में इस्तेमाल करो, ये इसका सही इस्तेमाल होगा इशारे का। एक आदमी सर से इशारा करके, हाथ से इशारा करके मासी का इत्तेकाब करता है, तो आदमी उसको सही और सवाब कमाने के अंदर इस्तेमाल करे, सही काम में इस्तेमाल करे, सवाब कमाने के काम में इस्तेमाल करे। अब हदीस देखो, ये हदीस हनफिया की जोरदार मजबूत ताईदी दलील है। जो अभी हवाला दिया था ना, हजरत अब्दुल्लाह इब्ने अब्बास, अन इब्ने अब्बास रदियल्लाहु तआला अन्हुमा अन्न नबी सल्लल्लाहु अलैहि वसल्लम, आप सल्लल्लाहु अलैहि वसल्लम को हज्जतुल वदा में सवाल किया गया। साहिल ने पूछा, ज़बहतु क़ब्ल अन अरमिया, मैंने जमरात की रमी से पहले जानवर ज़बह कर लिया, तो मैंने सही किया गलत किया? फ़अउमा बियदिही, तो हुज़ूर ने दस्ते बाबरकात से इशारा फरमा दिया, हुज़ूर ने मुबारक हाथ से इशारा फरमा दिया। जैसे अपने यहाँ कोई पूछे कि भाई इसमें कोई हरज है मुफ्ती साहब, क्या मतलब? कोई वादा नहीं, कोई वादा नहीं, कुछ बोला नहीं, कोई वादा नहीं। तो उस्ताइल ने सवाल किया कि हुजूर मैंने रमी से पहले ज़बह कर दिया, तो आप सल्लल्लाहु अलैहि वसल्लम अपने हाथ मुबारक से इशारा फरमा दिया। बस तर्जमतुल बाब से इतना इस बात करना है, रब्त इतना है। हालांकि आप सल्लल्लाहु अलैहि वसल्लम ने जबानी इरशाद भी फरमाया, दोनों जबान से फरमाया भी और हाथ से इशारा भी किया, इशारा भी किया जबान से फरमाया भी। क्या फरमाया? वला हरज, वाला वला हरज, हाथ से इशारा भी किया और जबान से भी फरमाया वला हरज। इस टुकड़े के दो मतलब है, वाला वला हरज के। पहला मतलब यही, तो काल के फाइल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को अगर करार दिया जावे, तो मतलब ये होगा कि आप सल्लल्लाहु अलैहि वसल्लम ने हाथ से इशारा फरमाया और जबान से फरमाया वला हरज। गोया इशारे से भी कह दिया कि इसमें कोई हरज नहीं, और जबान से भी फरमा दिया कि इसमें कोई हरज नहीं, जबकि कौल का फाइल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को करार दिया कि कौल के फाइल आप सल्लल्लाहु अलैहि वसल्लम हैं। नंबर दो, बाज हजरात ने कौल का फाइल हजरत अब्दुल्ला इब्ने अब्बास को करार दिया है, तो अब हदीस शरीफ का मतलब क्या होगा कि साइल ने जब सवाल किया तो हुजूर ने इशारे से जवाब दिया, साहिल के सवाल पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हाथ से इशारा फरमा के जवाब दिया, और आपके इशारे की तशरी रावी हदीस हजरत अब्दुल्लाह इब्ने अब्बास ने फरमाई कि इशारे का मतलब था वला हरज। आपने तो साहिल के सवाल के जवाब में सिर्फ इशारा फरमाया, पीछे आए फाउमा अबियदी, हुजूर ने दस्ते बाबरकात से इशारा फरमा दिया, तो ये हाथ का इशारा साहिल के सवाल का जवाब हो गया। और कौल वला हरज किया है, हुजूर के इशारे की कौली तशरी की रावी हदीस हजरत अब्दुल्लाह इब्ने अब्बास ने, कि बात की उम्मत को समझ में आवे ना आवे मैं वजाहत कर देता हूँ कि इशारे का मतलब क्या था, वला हरज, कि तूने जो ये तकदीम ताखिर की है उसमें कोई हरज नहीं है। وقال، کسی نے پوچھا حلقت قبل ان اذبح، وقال حلقت قبل ان اذبح، سوال کرنے والے نے پوچھا کہ میں نے ذبح کرنے سے پہلے جانور کو حلق کر، میں نے جانور کو ذبح کرنے سے پہلے سر کا حلق کرا دیا، فاوما بیدہ ولا حرج، نبی کریم صلی اللہ علیہ وسلم نے دست مبارک سے اشارہ فرمایا ولا حرج کا، تو آپ صلی اللہ علیہ وسلم نے مینا میں حج میں سوال کرنے والوں کو مسائل کے متعلق اشارہ کر کے جواب دیا، یہ ہے ترجمۃ الباب سے ربط والی چیز. اب اس میں ایک امکان یہ بھی نکلتا ہے کہ بعض سائلین کو اشارے سے جواب دیا ہے اور بہت سارے سائلین کو زبان سے جواب دیا، چونکہ بڑا مجمع ہے حجۃ الوداع کا، ہر ایک سائل کے سوال کا جواب دینے میں مشقت ہے زبانی بولنے میں، اور حج میں ایسے دوسری تکان ہوا کرتی ہے اور اس میں پھر سوال کے جواب دینا ایک مستقل تکان ہے، تو جتنے سوالوں کے اشارے سے جواب ہو سکتے تھے ان سوالوں کے اشارے سے جواب، اور جن سوالوں کے جواب اشاروں سے دینا ہو نہیں سکتا تھا، زبان سے وضاحت ضروری تھی، ان کو زبان سے بول کر کے نبی کریم صلی اللہ علیہ وسلم نے بتلایا. غرض یہ کہ اشارے سے سوال کا جواب دیا جا سکتا ہے، اس کا اثبات ہو گیا اس پہلی روایت سے. آگے اور روایت بھی اس کی لا رہا ہے،